यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। राष्ट्रिय परीक्षा बोर्डले एसईई को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्दै नतिजा बोर्डको वेबसाइट र एसएमएसबाट हेर्न सकिने। र अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरे आफूहरू चुप लागेर नबस्ने चीनको चेतावनी। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज राष्ट्रिय समाचार समितिको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक प्रणालीको सम्वर्धन र संरक्षणमा मुलुकको प्रेस जगत एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो।
सम्मान गर्नेछ, लोकतान्त्रिक प्रणालीको समर्थन संरक्षण पत्रकारिताको मूल माथि प्रहार गर्ने हुन्छ। अत स्वच्छ पत्रकारिताको विकासमा सहयोग पुर्याउने राष्ट्रिय समाचार समितिले सूचना प्रदान गर्न संलग्न हुनुपर्दछ।
समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो। मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रतालाई संरक्षण गर्दै सरकार स्वतन्त्र समाजको निर्माण गर्न लागि परेको बताउनुभयो।
सत्य तथ्य सृजनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो। यो सरकारले संविधानले परिकल्पना गरेको स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एसियामा नै एउटा उदाहरणीय मुलुकको रूपमा आफूलाई स्थापित गर्न चाहन्छ।
त्यस्तै शहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालको पत्रकारितालाई समृद्ध बनाउन राष्ट्रिय समाचार समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय समाचार समितिलाई अन्तर्राष्ट्रिय समाचार संस्थाहरूसँग प्रतिस्पर्धामा लैजाने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज दिउँसो 3 बजे सार्वजनिक गर्ने भएको छ। एसईई को नतिजा सार्वजनिक गर्ने सबै तयारी पूरा भएको र अहिले केही बेरमा नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो। यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख 9 देखि 20 गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। एसईई को नतिजा परीक्षार्थीहरूले बोर्डको वेबसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ। परीक्षा नियन्त्रकको कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट एसएमएस र आईभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय यातायात नीति तथा कुन कुन कानूनमा के कति संशोधन आवश्यक छ सोको प्रतिवेदन समितिलाई उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा अनुसन्धानका क्रममा ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सवारी साधनको अवस्था र व्यवस्थापन सम्बन्धी छलफलमा समितिले त्यस्तो निर्देशन दिएको हो। बैठकमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यवाहीको सिलसिलामा रहेका सवारी साधनहरूको विवरण, समस्या र कानूनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै 1949 वटा सवारी साधन वर्षौंदेखि जफत भएको विवरण प्रस्तुत गर्नुभयो। बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले यातायात व्यवस्था ऐन प्रष्ट नभएका कारण विभिन्न अवस्थामा रहेका सवारी साधन लिलाम गर्न कठिन भएको बताउनुभयो। बैठकमा समितिका सदस्य रमेश जङ रायमाझी, नन्दा चापागाई, नारायण दाहाल लगायतले 3 महिनाको सूचना प्रकाशित गरी लिलाम गर्ने वा नष्ट गर्न ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग लाग्नुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ़दै गएको छ। भारतसँग सीमा जोड़िएको सो प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमण दर बढ़दै गएको हो। यही साउन 1 गते यता ती प्रदेशमा 75 जनामा संक्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गत असार 32 गते शून्यमा झरेको संक्रमण दर त्यस यता बढ़दै गएको निर्देशनालयका कोविड 19 सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो। दाङमा भाइरल ज्वरोका बिरामी वात्तै बढ़ेका छन्। भाइरल ज्वरोका कारण विद्यालयको पठन पाठन प्रभावित भएको छ। घोराईभित्रका निजी विद्यालय हिजैदेखि 4 दिनका लागि बन्द गरिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्नका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताउनु भएको छ। बन्द जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन निरीक्षण पश्चात संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकमा रहेको रुग्ण उद्योगहरू के कसरी सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन भइरहेको र अध्ययन पश्चात सरकारले निर्णय लिने जानकारी दिनुभयो। गर्मी र वर्षातको समयमा तराईका जिल्लाहरूमा सर्पदंश ठूलो समस्याका रूपमा देखा पर्ने गरेको छ। यो समयमा सर्पदंशबाट कैयौंले ज्यान गुमाउने गरेका छन्। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हिजो आज दैनिक 10 20 जना सर्पदंशका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बर्दियाकी मिनाओलीका 10 छोरालाई राति सुतिरहेको अवस्थामा ओछ्यानमै सर्पले टोक्यो। सर्पले टोकेको थाहा पाएपछि तत्काल नेपालगंज स्थित भेरी अस्पतालमा ल्याएपछि छोराको ज्यान जोगिएको छ।
सुतिसकेपछि बत्ती गएको थियो, त्यति बेला राति 1 बजेतिर बाबु किराले टोक्यो मम्मी भनेर जुरुक्क उठ्यो। पछाडि अब बत्ती आएको बेला अनि फेरि त्यही बेडमै सुत्यौँ हामी। सुतिसकेपछि अनि मेरो खुट्टामा लाग्यो कि किरा लाग्यो जस्तो भएर उठेर हेर्दाखेरि सर्प रहेछ।
बाँके डुडुवाकी निक्की यादवलाई पनि 2 अघि सुतिरहेकै अवस्थामा सर्पले टोक्यो। सर्पले टोकेको उहाँलाई पत्तै भएन। बिहान उड्दा घाँटी सुनियो, निल्नै नबन्ने भएपछि आफन्तले तत्काल भेरीमा ल्याए। समयमै अस्पताल ल्याएकाले यादवको ज्यान जोगियो।
सर्प कथा न कहाँ टोकी सुका थाहा।
गर्मियाम र बर्सात शुरू भएसँगै सर्पदंशको बिगबिगी बढेको छ। अस्पतालमा अहिले दैनिक 10 जना बिरामी आउने गरेको अस्पतालका एनेस्थेसियोलोजिस्ट डाक्टर पारस पाण्डे बताउनुहुन्छ।
सेन्टर जस्तो हो सर्पदंश बिरामीको लागि। हाम्रोमा चाहिँ अब बर्किया, कैलाली, दाङ, सल्यान, रुकुमदेखि हुम्लासम्मको बिरामीहरू चाहिँ रिफर भएर आउने गर्छन्।
वैशाख महिनादेखि साउन पहिलो सातासम्मको तथ्याङ्क हेर्ने हो भने भेरी अस्पतालमा 2 सर्पदंशका बिरामीको मृत्यु भइसकेको छ। त्यसै गरी अस्पतालमा आउँदा आउँदै 4 मृत्यु भएको छ। तराई क्षेत्रमा वैशाखदेखि कार्तिक महिनासम्म सर्पको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन डाक्टर पाण्डेको सुझाव छ।
जुल्लाएर सुत्दाखेरि चाहिँ धेरै नै बचाउ हुने जस्तो देखिएको छ। बाहिर निस्किँदाखेरि अँध्यारोमा अथवा दिउँसो कुनै के गर्ने काम गर्न जाँदाखेरि, झारी भएको ठाउँमा जाँदाखेरि त्यस्तै प्रोटेक्टिभ इक्विपमेन्ट जस्तो जुत्ता गम्बुटहरू लाउन सकिनु भयो, पन्जाहरू लाएर काम गर्न सक्नु भयो, राति हिँड्दाखेरि लौरो र टर्च लाइट बालेर हिँड्न सक्नु भयो, त्यसरी बस्न सकिन्छ।
सर्पले टोकेपछि अझै पनि धामी झाँक्रीको विश्वासमा झारफुक गर्ने रूढिवादी परम्पराका कारण अधिकांश बिरामीको मृत्यु हुने गरेको छ। सर्पले टोके समयमै उपचार पाउने हो भने अधिकांश बिरामीलाई जोगाउन सकिने चिकित्सकहरू बताउँछन्। नवीन गिरी, रेडियो नेपाल, नेपाल।
तराईका जिल्लाहरूमा सर्पदंशको समस्या। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउन्यमा यात्रुवाहक बसमा आग लागि हुँदा 33 यात्रु घाइते भएका छन्। आज बिहान 5:30 विनयी त्रिवेणी गाउँपालिका 2 स्थित दाउन्ने सड़क खण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आग लागि भएको थियो। मकवानपुरको हेटौँडा स्थित एक सामुदायिक वनमा रहेका 67 सालका रूख अवैध रूपमा कटान गरेको आरोपमा 7 प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया शुरू गरेको छ। हेटौँडा उपमहानगरपालिका 14 डाइभर डाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका 7 पक्राउ गरिएको हो। पक्राउ परेका 7 2 ज्येष्ठ नागरिक रहेकोले परिवारको रोहभरमा छाडिएको बताइएको छ। रूकुम पश्चिमको मुसीकोट नगरपालिकामा रहेको मुसीकोट दरबार परिसरको संरचनाहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। मुसीकोट डाँडा दरबार परिसरमा रहेका संरचनाको आवश्यक मर्मत सम्भार नगरिँदा अवलोकन गर्न जाने पर्यटकको संख्यामा समेत कमी आउन थालेको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
रुकुम पश्चिमको सबैभन्दा बढी आन्तरिक पर्यटक जाने ठाउँ मुसिकोट दरबार क्षेत्र हो। तर पछिल्लो समय मुसिकोट डाँडा घुम्न आउने पर्यटकको संख्यामा कमी आउन थालेको छ। पर्यटकलाई आकर्षण गर्न दरबार क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचनाहरू लथालिङ्ग हुँदा हेर्न आउने पर्यटकको संख्यामा कमी भएको हो। मुसिकोट डाँडा परिसरभित्र निर्माण गरिएका मुसी स्तम्भ, बाल स्तम्भसँगै विभिन्न जनावरका प्रतिमा टुटे फुटेको भए पनि लामो समयसम्म मर्मत सम्हार गरिएको छैन। मुसिकोट डाँडा दरबार क्षेत्रको संरक्षणमा आवश्यक ध्यान स्थानीय सरकारले नदिएको स्थानीय आशा बुढाथोकी बताउनुहुन्छ।
स्तम्भहरू भत्केको रहेछन् र बच्चा बच्चीलाई खेल्ने ठाउँहरू पनि भत्केको रहेछ र टावरको छत पनि गएको रहेछ। स्थानीय सरकारको यतातिर ध्यान नगएको जस्तो देखियो। यदि स्थानीय सरकारले यतातिर ध्यान दिएर स्तम्भहरूलाई पुनर्निर्माण गर्यो भनेपछि आन्तरिक र बाह्य पर्यटकहरू अझै पनि आकर्षित हुन सक्छन् र धेरै राम्रो हुन सक्छ।
मुस्किकोट नगरपालिकाले भने दरबार क्षेत्रलाई पर्यटन मैत्री बनाउन गुरु योजनाको अवधारणा अगाडि सार्ने बताएको छ। दरबार परिसरलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन भत्किएका संरचना पुनर्निर्माण सँगै आवश्यक थप संरचना बनाइने मुस्किकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको भनाइ छ।
संरचनाहरू बीचमा भत्किएको भन्ने हामीलाई चाहिँ सूचना प्राप्त भएको छ। मैले स्थलगत अनुगमन गर्न पाएको छैन। तिनलाई सुधार गरेर थप त्यहाँ भौतिक संरचनाहरू के बनाउनु पर्छ गुरु योजना अनुसारका चाहिँ बनाउन हामी प्रतिबद्ध छौँ।
2050 वर्ग मिटर क्षेत्रफलमा फैलिएको मुस्किकोट दरबार परिसर रुकुम पश्चिमको एक ऐतिहासिक पर्यटकीय क्षेत्र हो। 2224 राज्य शासन सञ्चालनका क्रममा त्यस डाँडाबाट मुस्किकोटे राजाले शासन गरेका थिए, जसबाट नै रुकुम पश्चिम सदरमुकामको नाम समेत मुस्किकोट रहन गएको इतिहास छ। जिल्लाकै पहिचान भएको ऐतिहासिक पर्यटकीय स्थललाई थप व्यवस्थित बनाउन स्थानीय सरकार र सरकारवाला निकायहरूको ध्यान जान जरुरी छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरे चुप लागेर नबस्ने चीनले चेतावनी दिएको छ। अमेरिकामा राष्ट्रपतिपछि दोस्रो मर्यादाक्रममा रहने सभामुखले ताइवानको भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चीनले भनेको छ। सन् 1997 ताइवानमा अमेरिकाबाट त्यति उच्च स्तरको भ्रमण भएको छैन। चीनले ताइवानलाई आफ्नै अंग मान्दै आएको छ। रूसले युरोपेली संघलाई गर्ने ग्यास निर्यातमा भारी कटौती गर्ने भएपछि युरोपेली संघका सदस्य राष्ट्रहरूले पनि ग्यास प्रयोगमा कटौती गर्ने भएका छन्। एक साताभन्दा बढ़ीको छलफलपछि युरोपेली संघका सदस्य राष्ट्रहरूले अगस्तदेखि मार्च महिनासम्म हुने ग्यासको प्रयोगमा 15% कमी ल्याउने निर्णय गरेको बीबीसीले जनाएको छ। अब मौसम। देशभर आज आंशिकदेखि सामान्य बदलिरहे, केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलिरहे, पहाड़ी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा अहिले केही बेरमा सार्वजनिक गर्दै नतिजा बोर्डको वेबसाइट र एसएमएसबाट हेर्न सकिने। र अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरे आफूहरू चुप लागेर नबस्ने चीनको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।